यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा गैरातीदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागू। आचार संहिता उल्लंघन गर्नेलाई कानून बमोजिम कार्यवाही गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई। संवेदनशील सूचना चुहाएको आरोप लगाउँदै सरकारद्वारा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन। सत्ता गठबन्धनमा आबद्ध 5 दलले स्थानीय तहको निर्वाचन र चुनावी तालमेलबारे संयुक्त वक्तव्य जारी गर्ने। आज चैते दशैं देशभर माता दुर्गा भवानीको पूजा आराधना गरिँदै र पूर्वी युक्रेन स्थित एउटा रेल स्टेशनमा रकेट आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले गैरातीदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागू गरेको छ। आयोगले काठमाण्डुमा पत्रकार सम्मेलन गरी आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता लागू भएको जानकारी दिएको हो। आयोगले नेपाल राजपत्रमा आचार संहिता सम्बन्धी सूचना प्रकाशित गरी राजनैतिक दलका प्रतिनिधिहरू, निजी क्षेत्र, गैर सरकारी संस्था लगायत सबै सरोकारवालाहरूसँग छलफल गरी आचार संहिता लागू गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो।
हामीले राजनीतिक दलहरूसँग बस्यौं, उहाँहरूले यो कार्यान्वयन गर्ने प्रतिबद्धता दर्शाउनु भयो। आज मात्रै हामी विभिन्न गैर सरकारी संस्थाहरू, निजी क्षेत्र, पेशागत संघ संगठनका नेतृत्ववर्गहरूसँग थियौं। उहाँहरूले पनि यो आचार संहिता कार्यान्वयन गर्नको निम्ति प्रतिबद्धता जाहेर गर्नु भएको छ। त्यसकारण सबैले यदि त्यो कुरा मन, वचन र कर्मले भनेका हुन् भने यो कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन। यदि कसैले आयोग समक्ष कार्यान्वयन गर्छु भनौ तर भित्रभित्रै उल्लंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ। निर्वाचन कसुरमा कानून बमोजिम कार्यवाही गर्न आयोग तयार छ। यो कसैलाई छुट हुँदैन, कसैलाई क्षम्याउँदैन।
आयुक्त थपलियाले निर्वाचन अधिकृतको कार्यालय स्थापना भए कार्यभार ग्रहण नगरेसम्म आचार संहिताको पालना भए नभएको अनुगमन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिएको र सदस्य सचिवको काम जिल्ला निर्वाचन अधिकृतले गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो। उहाँले आचार संहिता उल्लंघन गर्नेलाई कानून बमोजिम कार्यवाही गरिने पनि बताउनुभयो। निर्वाचन आचार संहिताले राजनैतिक दल वा उम्मेद्वारको निर्वाचन चिन्ह, अंकित ज्याकेट, टी शर्ट, टोपी लगायतका कुनै पनि पहिरन वा स्टिकर, लोगो, झोला जस्ता सामग्रीको उत्पादन, वितरण तथा प्रदर्शन गर्न निश्चित गरेको छ। राजनैतिक दल वा उम्मेद्वारले निर्वाचन प्रचार प्रसारका लागि 300 वर्ग इन्चसम्मको आकार र 75 ग्रामसम्मको कागजमा एउटै रंगको पर्चा, उम्मेद्वारको कार्यालयमा 9 वर्ग फिटसम्मको झण्डा र सोही नामको चुनाव चिन्ह राख्न सक्ने निर्वाचन आयोगले जनाएको छ। यस्तै निर्वाचनका क्रममा सामाजिक सञ्जालको दुरूपयोग हुन सक्नेतर्फ आयोगले विशेष ध्यान दिएको र उम्मेद्वार वा राजनैतिक दलले आफ्नो आधिकारिक पेजबाट मात्रै आफ्ना विचार तथा धारणाहरू सार्वजनिक गर्नुपर्ने व्यवस्था आचार संहितामा राखिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। सरकारले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गवर्नर अधिकारीलाई हिजो निलम्बनको पत्र बुझाएर अर्थ मन्त्रालयले डेपुटी गवर्नर नीलम ढुंगानालाई निमित्त गवर्नरको जिम्मेवारी तोकेको हो। मन्त्री परिषदको बिहिबारको बैठकले राष्ट्र बैंकको संवेदनशील सूचना चुहाएकाले गवर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वत निलम्बनमा पर्नु भएको हो। मन्त्री परिषदले सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको संयोजकत्वमा 3 सदस्यीय जाँचबुझ समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले विभिन्न 20 देशका लागि राजदूत नियुक्तको सिफारिश गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न 20 देशका लागि नेपाली राजदूत नियुक्तिको सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो। बैठकले हेटोडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डेलाई र नेपाल दूरसंचार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पाण्डेलाई नियुक्त गरेको छ। सरकारले श्रम अदालत, न्यायाधिकरणहरू, सैनिक विशेष अदालतका अध्यक्ष र भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी पुनरावेदन समिति र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष समेत तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिनुभयो।
विभिन्न 20 देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिश गर्ने हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा श्री वसन्त कुमार पाण्डेलाई नियुक्त गर्ने, नेपाल दूरसंचार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा श्री सुनिल पौडेललाई नियुक्त गर्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजालसका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेश प्रसाद पुणासेनीलाई तोक्ने, काठमाडौँ उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेश शर्मा पौडेललाई तोक्ने, राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका माननीय न्यायाधीश श्री रमेश प्रसाद भण्डारीलाई तोक्ने, वैदेशिक रोजगार न्यायीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगंज इजालसका माननीय न्यायाधीश डाक्टर रवि शर्मा अर्याललाई तोक्ने, भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेतीलाई तोक्ने।
मन्त्री परिषद बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गरेको छ। सरकारले रोजगारी अनुमति प्रणाली ईपीएस मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने, ज्येष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको सेवा उपलब्ध गराउन विशेषज्ञ सेवा सहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको भवन तथा पूर्वाधार संरचना निर्माणका लागि संखुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको सडानन्द नगरपालिकामा निर्माणस्थल तोकेको छ। मन्त्री परिषद बैठकले बूढी गण्डकी जलविद्युत आयोजना सम्बन्धी यसअघि असोज 5 गते गरेको निर्णय खारेज गर्नुका साथै विभिन्न जलविद्युत आयोजना र जग्गा प्राप्ति र जग्गा प्राप्तिका लागि कार्यवाही चलाउने अधिकारी समेत तोकेको छ। यसै गरी बैठकले दक्षिण अफ्रिकाको डरमानमा 2079 जेठ 1-6 गतेसम्म बाल श्रम निवारण सम्बन्धी 5 विश्व सम्मेलनमा भाग लिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नेतृत्वको प्रतिनिधि मण्डल र अमेरिकाको कोलोराडोमा आयोजना हुने रकी माउन्टेन च्याम्पियनशीप 2022 युवा तथा खेलकुद मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय समेत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको छ। नेपाल सरकारको सिफारिशमा चितवनमा दाहाललाई हिजो राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा मनोनित गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन सम्बन्धमा संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल लगायत गठबन्धन दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। चैते दशैंका अवसरमा आज राजधानी लगायत देशका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा शक्ति स्वरूपा भगवतीको दर्शनका लागि बिहानैदेखि खुइचो लागेको छ। वर्षको दुईपटक चैत्र आश्विनमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको कुरा शास्त्रमा वर्णित छ। शक्ति स्वरूपा भगवतीको आराधना गर्नाले जस्तो सुकै संकटबाट पनि पार पाउन सकिन्छ भन्ने सप्तशती चण्डी, देवी भागवत, कालिका पुराण आदिमा उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजो मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ। मुख्यमन्त्री भट्टले नेपाली कांग्रेसका डाक्टर रणबहादुर रावललाई आन्तरिक मामला तथा कानून मन्त्री, गोविन्द भोरालाई सामाजिक विकास मन्त्री, नेकपा एकीकृत समाजवादीका प्रकाश बहादुर रावललाई आर्थिक मामला मन्त्रीमा नियुक्त गरी मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो। मुख्यमन्त्री भट्टले कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्री, एकीकृत समाजवादीका कुलवीर चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र अमर बहादुर साउदलाई आर्थिक मामला राज्यमन्त्रीमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपाल कृष्ण घिमिरेको नेतृत्वमा वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह विजयी भएको छ। हिजो सम्पन्न मतगणनामा अध्यक्षमा निर्वाचित घिमिरेले 4474 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विष्णु मणि अधिकारीले 2482 मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले जानकारी दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटा र चिनिया जनसंसदको स्थायी समितिका अध्यक्ष सभामुख ली झान्सुबीच छलफल भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार हिजो उहाँहरूबीच श्रव्य दृश्यका माध्यमबाट नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो। छलफलमा दुवै देशका सांसदहरूको नियमित भ्रमण आदान प्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा जोड़ दिएको थियो। छलफलमा दुवै देशका सभामुखले एक अर्कालाई आफ्नो देश भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो। छलफलमा संघीय संसद सचिवालयका अधिकारी सहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ़ दलहरूबीच तालमेलको विषयमा कुरा भएको बताउनु भएको छ। काठमाण्डुमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले हिजो बसेको सत्तारूढ़ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ़ बनाउनका लागि स्थानीय तहमा गठबन्धन हुन लागेको बताउनु भएको छ। बाराको कलैयामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा हिजो नेपालले गठबन्धनलाई कमजोर पार्ने र भत्काउनका लागि केही शक्तिहरू लागि परिरहेको भन्दै त्यसतर्फ गठबन्धन दलका नेताहरू पूर्ण रूपमा सजग र सचेत रहेको प्रष्ट पार्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी संघीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताउनु भएको छ। नेपाली कांग्रेस म्याग्दीले बेनीमा हिजो आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राख्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा गुणस्तरीय सर्वसुलभ र अनुसन्धानमुखी उच्च शिक्षाको खाँचो रहेको बताउनु भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानको आठौं राष्ट्रिय महाधिवेशनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले महाधिवेशनले नेपालभर संचालित निजी शिक्षालयबीचको एकतालाई मजबूत तुल्याउन निजी शिक्षालयको समस्या पहिचान गरी सामूहिक रूपमा समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेश सभाको 9 अधिवेशन हिउँदे अधिवेशन गए राति 12 बजेदेखि अन्त्य गरिएको छ। प्रदेश सभाको हिजोको बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर हिजो राति 12 बजेदेखि अन्त्य गरिएको जानकारी गराउनुभयो। राष्ट्रिय खोप अभियान अन्तर्गत नेपालमा हिजोदेखि पहिलो पटक 15 महिनादेखि 15 वर्षसम्मका बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाइएको छ। खोप वैशाख 18 गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार शुभारम्भ गर्नुभएको थियो। खोप अभियान अन्तर्गत करिब 75 लाख बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ। जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउनु पर्ने बताउनु भएको छ। राष्ट्रिय योजना आयोगले काठमाण्डुमा हिजो आयोजना गरेको नेपालको स्वास्थ्य क्षेत्र वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष डाक्टर भट्टराईले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गराउने उल्लेख गरिए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकिएकाले आगामी आर्थिक वर्षमा बजेटको आकार बढ़ाएर स्वास्थ्य सेवा निशुल्क गराउनतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो। वैदेशिक रोजगार कार्यालय काठमाण्डुले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख 2 गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो। विद्यालयमा पर्याप्त आवासीय सुविधा नहुँदा बागलुङका बौद्धिक अपाङ्गता भएका बालबालिका समस्यामा परेका छन्। फरक क्षमता भएका बालबालिका अध्ययनरत बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयमा आवासीय भवन नहुँदा बालबालिकाको हेरचाह र पठन पाठनमा प्रत्यक्ष असर परेको हो। बागलुङबाट संवाददाता कोपिला कडेलको यो रिपोर्ट।
अपाङ्गता भएका व्यक्तिको शिक्षा स्वास्थ्य लगायत हकित र संरक्षणका लागि राज्यले विभिन्न ऐन नियम बनाएको छ, तर बागलुङमा पनि बौद्धिक अपाङ्ग बालबालिका अध्ययनरत विशेष बाल कक्षा आधारभूत विद्यालय बानपा 4 उपल्ला चौरमा आवासीय भवन नहुँदा अपाङ्ग बालबालिकाको संरक्षण र पठन पाठनमा समस्या भएको छ। 2043 सालमा स्थापना भई 2051 सालमा जग्गा खरिद गरी सञ्चालनमा आएको विद्यालयमा अहिले 22-23 बालबालिकाले मात्र आवासीय सुविधा लिएका छन्। विद्यालयका प्रधान अध्यापक युक्त जंग राज भण्डारी,
22-23 जना विद्यार्थी भन्दा बाँकीलाई हामीले सेवा दिँदै असक्षम भयौं। अभिभावकज्यूहरूले चाहिँ हाम्रो सबै विद्यार्थीहरूलाई विद्यालयमा नै राख्नुपर्छ भन्ने माग आइरहेको छ, तर हामीसँग चाहिँ पर्याप्त जग्गा छैन। जग्गा नभएको कारणले गर्दा डाटाहरूले पनि भवन बनाउनको लागि सहयोग नगर्ने, त्यसको मर्खा चाहिँ बौद्धिक अपाङ्ग भएका बालबालिकाहरूलाई पर्छ।
हाल विद्यालयमा 36 जना विद्यार्थी अध्ययनरत छन्, तर 23 जनाले मात्र आवासीय सुविधा पाएका छन्। जग्गा अभाव र अन्य साधन स्रोतको कमीले विद्यालयमा आउने अपाङ्गता भएका बालबालिकालाई फर्काउने गरेको बताउनुहुन्छ सुस्त मनस्थिति कल्याण संस्थाका अध्यक्ष मनमाया श्रेष्ठ।
राष्ट्रिय सुस्त मन कल्याण संस्थामा 30 जना विद्यार्थीहरू छन्। 4 कोठाको मात्रै भवन छन्। अभिभावकले आफ्नो बाल बच्चाहरू यहाँ लिएर आउँछन्। हामीलाई सुत्न खान बस्नको समस्या भएको हुनाले हामीले कोही बच्चाहरूलाई फर्केर पनि पठाइरहेको छौँ।
साङ्गको तुलनामा अपाङ्ग विद्यार्थीको अवस्था निकै नाजुक हुने हुँदा विद्यालयमा प्रगति देखाउन समेत कठिनाई हुने गरेको विद्यालयकी शिक्षिका भगवती केसीको भनाई छ। अपाङ्ग बालबालिकाको पठन पाठनको लागि शिक्षकलाई तालिमको व्यवस्था हुनुपर्ने केसी बताउनुहुन्छ।
अपाङ्ग भित्रमा पनि बौद्धिक अपाङ्ग भएको बालबालिकाले पढ्ने विद्यालय हो। यसमा चाहिँ अरू नर्मल बच्चाहरूले पढ्ने पाठ्यक्रम भन्दा भिन्न तरिकाको पाठ्यक्रम हुन्छ। विद्यार्थीहरूलाई पढाउनको लागि एकदमै गाह्रो छ। यहाँ पढाउन तालिम प्राप्त शिक्षकको आवश्यकता पर्छ।
सदरमुकाममा रहेर पनि अभावमा गुज्रिरहेको यस बौद्धिक अपाङ्ग बालबालिका अध्ययनरत विद्यालयलाई सुविधा सम्पन्न बनाउनका लागि सबै सरकारवालाको ध्यान जान जरूरी छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
गत 2 वर्षदेखि विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण नेपालमा घट्दो क्रममा रहेको छ। गएको 24 घण्टामा देशभर थप 12 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 4,349 नमूनाको परीक्षण गर्दा 12 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या 11,18,704 पुगेको छ। हिजो कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर 669 जना सक्रिय संक्रमित आइसोलेशनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। पाल्पा जिल्लाको अधिकांश ग्रामीण भेगमा जुत्ता सिलाउने र मरमत गर्ने पेसा गरेर जीविका चलाउनेहरूको संख्या प्रशस्तै रहेको छ। आफूहरूको पुर्ख्यौली पेसालाई व्यावसायिक रूपमा अगाडि बढ़ाउन सहयोग नपाएको उनीहरूको गुनासो रहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
78 वर्षको बुढो शरीर उमेर अनुसार उहाँले गाह्रो काम गर्न सक्नुहुन्न। तर पाल्पाको भुवन पोखरीका पूर्ण बहादुर सार्की सकी नसकी पुराना र फाटेका जुत्ता चप्पल सिलाउँदै घर खर्च चलाउनु पर्ने बाध्यता उहाँमा छ। उहाँको यही पुर्ख्यौली पेसा जीवन धान्ने आधार बनेको छ।
जुत्तो टालेर कसैले पैसा दिन दुःख मान्नु, दुःख मान्दा नरिसेर मैले गर्ने जान छोराछोरी मैले पाले हुर्काएँ।
जेन तेन सकुन्जेल हात पाखुरा चलाउनु पर्छ भन्ने मान्यताका साथ ढल्किँदो उमेरमा पनि उहाँ अझै सक्रिय हुनुहुन्छ। आफूले जानेको काम गरी गुजारा चलाउन सक्दा भने खुसी नै भएको पूर्ण बहादुर सुनाउनुहुन्छ।
10 वर्षको उमेरदेखि हामीले जुत्ता टाल्ने, छाला बनाउने गरियो, पञ्चायत तालमा पनि काम गरियो।
उहाँ कुनै तालिम बिना पनि पुर्खादेखिको सिप हस्तान्तरण गर्दै यहाँसम्म आइपुग्नु भएको हो। 8-10 जनाको परिवार यही पेसाबाट चलेको छ। सरकारबाट दलितको नाममा सहयोग आउने कुरा सुनेको तर कुनै सहयोग नपाइएकोमा भने उहाँमा गुनासो छ।
राज्यको आशा केही पनि भएन, दलितको पैसा आउँछ भन्ने हल्ला सुनिन्छ।
पूर्ण बहादुर मात्र होइन, पाल्पाको अधिकांश ग्रामीण भेगमा जुत्ता सिलाउने मर्मत गर्ने पेसामा लागेकाहरूको संख्या प्रशस्तै छ। उनीहरूलाई स्थानीय सरकारले के कस्तो सहयोग गर्न सक्छ त? रैनादेवी छहरा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलामणि बस्याल।
गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्दै पनि आएको छ। त्यसबाट पछाडि परेको जातिहरू वर्गहरूले गाउँपालिका सम्बन्धी आफ्नो माग राखी त्यसमा गाउँपालिकाले अवश्य पनि उत्थान गर्नेछ।
परम्परागत सिपकै आधारमा जुत्ता चप्पल सिलाउन यहाँका सार्की समुदायका नागरिक सिपालु छन्। तर उनीहरूले कतैबाट सहयोग नपाएको गुनासो गर्छन्। जुत्ता सिलाउने परम्परागत पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले गर्न सके सिपसँगै आर्थिक विकास समेत हुने देखिन्छ। त्यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने आवश्यकता छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेशनमा रकेट आक्रमण हुँदा कम्तीमा 50 जनाको मृत्यु भएको छ। रूसी आक्रमणबाट बस्न हजारौं मानिस क्रमातोस्का शहरको रेल स्टेशनमा भेला भएका बेला आक्रमण भएको जनाइएको छ। यसैबीच अन्तर्राष्ट्रिय समुदायले युक्रेनको क्रमातोरस्क स्थित रेल स्टेशनमा भएको आक्रमणको निन्दा गरेको छ। साथै घटनाको जवाबदेहिताको अपील गरेको छ। रूसले भने उक्त घटनामा आफ्नो कुनै हात नभएको बताएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रमातोरस्कमा भएको आक्रमण रूसले गराएको दावी गर्नुभएको छ। रूसले युक्रेनको पूर्वी क्षेत्र डोनेस्कमा आफ्नो आक्रमण बढ़ाएको छ। रूसी सेनाले युक्रेनको उत्तरमा आफ्नो सेनामा उल्लेखनीय कटौती गरेपछि पूर्वी क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको हो। अब आर्थिक समाचार।
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले महत्वपूर्ण आर्थिक मुद्दाहरूमा सरकार भएका सबै एकै ठाउँमा उभिनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग शुक्रबार उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमा नियमनकारी निकायहरू अलग अलग बाटो हिँड्न खोज्दा समस्या बढ़ने भएकोले सबै पक्ष एक भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उद्योग मन्त्री बडुले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र ब्याङ्क सहित सबै निकायहरू एकै ठाउँमा रहेर निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ़ने सरकारको सोच रहेको बताउनुभयो। अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री बडुले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ़ने उल्लेख गर्नुभयो। भेटमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समक्ष आग्रह गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले देशको अर्थतन्त्र प्रवर्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्धन नगर्न आग्रह गर्नुभएको छ। सिंचाई दिवस तथा 69वीं वार्षिक उत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भूषालले स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेको उल्लेख गर्दै आयातित संस्कार परिवर्तन गरेर स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग मार्फत देशको अर्थतन्त्र प्रवर्धनमा लाग्न पनि सबैलाई आग्रह गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रो क्लब च्याम्पियनशीपमा पुस स्पोर्ट दिल्लीसँग नेपालको विभागीय क्लब नेपाल पुलिस 1 रनले पराजित भएको छ। दिल्लीले दिएको 134 रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित ओभरमा 9 विकेट गुमाएर 132 रन मात्रै बनाउन सक्यो। भैरवमा जारी प्रतियोगिता अन्तर्गत दिल्लीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा 8 विकेट गुमाएर 133 रन बनाएको थियो। अर्को खेलमा रूपन्देही 11ले विजयी शुरूआत गरेको छ। रूपन्देही 11ले मलेसिया 11लाई 6 विकेटले पराजित गरेको हो। भैरवको सिद्धार्थ नगर स्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया 11ले 19.5 ओभरमा सबै विकेट गुमाउँदै 130 रन बनाएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भागमा आंशिकदेखि सामान्य बदली रहे। प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 88%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा गए रातीदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागू। आचार संहिता उल्लंघन गर्नेलाई कानून बमोजिम कार्यवाही गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई। संवेदनशील सूचना चुहाएको आरोप लगाउँदै सरकारद्वारा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन। सत्ता गठबन्धनमा आबद्ध 5 दलले स्थानीय तहको निर्वाचन र चुनावी तालमेलबारे संयुक्त वक्तव्य जारी गर्ने। आज चैत दशैं देशभर माता दुर्गा भवानीको पूजा आराधना गरिँदै र पूर्वी युक्रेन स्थित एउटा रेल स्टेशनमा रकेट आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।